नमस्कार। रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रेग्मी। भाद्र 16-19 गतेसम्म पूर्व निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्ने निष्कर्षसहित नेपाली कांग्रेसले आगामी मंगिर 9-13 गतेसम्म 14 महाधिवेशन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढा नीलकण्ठमा 3 दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले भाद्र 18 गाउँ नगर अधिवेशन शुरू गरी मंगिर 13 केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो। भाद्र 23 नेपाली कांग्रेसको 13 महाधिवेशनको 5 वर्ष 6 महिना पूरा हुँदैछ। त्यसअघि क्रियाशील सदस्यता छानबिनका बाँकी विषय टुंग्याउन नेता कृष्ण प्रसाद सिटौला, डाक्टर मिनेन रिजाल र रमेश लेखकको सम्मिलित कार्यदलले भाद्र 2 गतेसम्म टुंगो लगाउने निर्णय पनि केन्द्रीय समितिको बैठकले गरेको नेपाली कांग्रेसले जनाएको छ। आजको अन्तर्सम्वादमा हामी नेपाली कांग्रेसको परिवर्तित महाधिवेशन तालिका साथै सरकार संचालनका विषयमा कुराकानी गर्नेछौं। कुराकानीमा हामीसँग हुनुहुन्छ कांग्रेस नेता मेन विश्वकर्मा। अब यहाँहरूले निकै रस्साकसीका बीचमा नयाँ कार्यतालिका ल्याउनु भएको छ महाधिवेशनको, जुन चाहिँ खास गरी कानूनी रूपमा र संवैधानिक रूपमा केही जटिल छ भनिएको थियो। त्यसको चाहिँ अलिकति सार्दा त्यसले चाहिँ उत्पन्न गर्ने समस्याहरू, कानूनी अडचनहरूलाई ध्यानमा दिनुपर्छ भन्ने खालका धारणाहरू विभिन्नतिरबाट आएका थिए। के अब यी सबै संवैधानिक र कानूनी दायराभित्र रहेर यी यो अहिलेको पछिल्लो कार्यतालिका आएको हो?
स्वाभाविक हिसाबले म नेपाली कंग्रेसको नेतृत्वको मात्रै होइन, नेपाली कंग्रेस कार्य समिति र सिङ्गो नेपाली कंग्रेसको मात्रै पनि होइन र सिङ्गो नेपालकै मात्रै पनि होइन, संसारकै नेतृत्वको काबु बाहिरको परिस्थिति सिर्जना भयो COVID-19 को कारणले। त्यसैले गर्दा गत 20 महिनादेखि नेपालका विभिन्न सरकार संचालनका, न्यायपालिकाका, आर्थिक क्षेत्रका, शैक्षिक क्षेत्रका, स्वास्थ्य क्षेत्रका सबै गतिविधिहरू अत्यन्तै असहज, संकटग्रस्त र काबु बाहिरको परिस्थितिमा पुग्यो। फलस्वरूप नेपाली कंग्रेसको 14 महाधिवेशनको कार्यतालिका 2077 फागुन 7-10 गतिसम्म काठमाडौँमा गर्ने भनेको निर्धारित कार्यतालिका पनि सम्भव भएन, फेरबदल भयो र संकट यस्तो खालको पर्यो कि बाढी पहिरो जस्तो अब एकपटक आयो, फोन चेक गरेर यसलाई ठिक ठाउँमा ल्याउला भन्ने परिस्थिति रहेन। अदृश्य, भयानक, खतरनाक, मानिसको जीवनसँग जोडिएको र कसलाई कति बेला छुन्छ थाहा नहुने परिस्थितिको र प्रक्रियाको त्यस्तै प्रकृतिको संक्रमण भएको हुनाले हामीले अनुमानका भरमा कार्यतालिका फेरबदल गर्दै अगाडि बढ्यौं। तर 3 महिनामा होला भन्यौं, 6 महिनामा होला भन्यौं, वर्ष दिनमा होला भन्यौं, भएन। र फेरि पनि म्याद गुज्रिसकेको कारणले म्याद पनि टेक्ने र अधिवेशन पनि छिटोभन्दा छिटो गर्ने र नागरिकहरूको ज्यान पनि जोखिममा नपरोस् भन्ने ध्येयका साथ आउने भदौ 18 स्थानीय तहको अधिवेशनबाट राष्ट्रिय महाधिवेशन मंगिरमा सक्ने गरीको पुनः अर्को नयाँ कार्यतालिका हिजो 3 दिनको बैठकपछि हिजो हामीले निर्णयमा पुगेका छौँ। सदस्य,
अब यहाँ कानून क्षेत्रको जानकार पनि हुनुहुन्छ, यसले के कानूनी जटिलता र संवैधानिक जटिलतालाई अन्त्य गर्छ अथवा यहाँहरूका पार्टीका
यसले कानूनी जटिलतालाई पनि समाधान गर्छ र नैतिक जटिलता पनि हो। राजनीतिक दल भनेको, राजनीतिक पार्टी भनेको कानूनले मात्रै चल्ने संगठन होइन, यो राजनैतिक दृष्टिकोणले र नैतिक धरातलमा उभिएर कानूनी बाटोबाट चल्ने नै हो। त्यसो भएको हुनाले हामीले हिजो गरेको निर्णय चाहिँ कानूनी आधारमा पनि यो कानून सम्भव देखिन्छ, राजनैतिक रूपले पनि 5 वर्ष 5.5 वर्षमा अधिवेशन गर्नुपर्ने दायित्व पूरा गरेको ठहर्छ र नैतिक रूपमा पनि कार्यकर्ताका बीचमा, नेपाली जनताका बीचमा काङ्ग्रेस एक जवाफदेही र नैतिक वन पार्टी हो भन्ने कुराको फेरि अर्को उदाहरण प्रस्तुत हुन्छ। उदाहरणका लागि मैले भने अन्य पार्टीहरूको कसैको 8 वर्ष अधिवेशन भएको छैन, कसैको 10 वर्ष अधिवेशन भएको छैन राष्ट्रिय पार्टीहरू सरकारमा रहेका दलहरूको, तर कोही पनि नेपाली नागरिकले प्रश्न उठाएका छैनन्। तर नेपाली कंग्रेस पार्टीको महाधिवेशन अब 5 वर्षमा गर्नुपर्ने महाधिवेशन 5 वर्ष पुग्न बित्तिकै खै लोकतान्त्रिक पार्टी, खै नेपाली कंग्रेसको महाधिवेशन किन ढिला भइराखेको छ, किन हुन सकेको छैन भनेर एकातिर अक्सिजनको कुरा भइराखेको छ, लकडाउनको कुरा भइराखेको छ, अस्पतालको कुरा भइराखेको छ, खोपको कुरा भइराखेको छ, तर त्यो खोप लगाउन नपाएको नागरिक होस् वा अस्पतालको आइसियूको बेडमा सुतेको नागरिक होस् आफूले नेपाली कङ्ग्रेसको अधिवेशन कहिले हुन्छ भनेर आफ्नो जीवनको चिन्ता सँगसँगै नेपाली कङ्ग्रेसको जीवनको चिन्ता पनि गरेको देख्दा हामीलाई भित्रभित्रै चिन्ता पनि लागेको छ र सँगसँगै गौरव पनि महसुस हुन्छ। ओहो, नेपाली कङ्ग्रेस पार्टी त नेपाली जनताको ढुकढुकी रहेछ, नेपाली कङ्ग्रेस पार्टी नेपाली जनताको भरोसाको सङ्गठन रहेछ, नेपाली कङ्ग्रेस पार्टी सिङ्गो नेपालको एउटा आत्मा रहेछ भन्ने चाहिँ बुझाइ अहिले भर्खर आएर महसुस हुँदैछ मलाई चाहिँ।
जस्तो अब यहाँले यी कुराहरू ल्याइरहे पनि केही समय अघि जुन यहाँहरूको केन्द्रीय कार्य समितिको बैठक अघि यहाँहरूका पार्टीका नेताहरूको धारणा के थियो भने होइन यो 23 भन्दा पछाडि कहीँ न कहीँ गयो भने त्यो चाहिँ अदालतमा पुग्न सक्छ र अदालतले फेरि त्यसलाई चाहिँ अमान्य कहीँ न कहीँ चाहिँ घोषणा गर्न सक्छ, त्यो परिस्थितिमा के गर्ने भन्ने विषयमा पनि छलफलहरू चलेको थियो। के अब यो पछिल्लो कार्यतालिकाबाट हजुर
एउटा धारणा थियो यही भदौ अथवा भदौको अथवा भदौभित्रै महाधिवेशन गरौँ, भदौको चाहिँ 16-19 महाधिवेशन सकौँ, प्रक्रिया छोट्याउँ, त्यसका चाहिँ विधि प्रक्रियाहरूमा केही संक्षिप्त विधि अप्नाऊ भन्ने धारणा थियो। अर्को सँगसँगै त्यसो होइन, यो कोभिडको उच्च जोखिम र तेस्रो लहर असारमा असोजमा आउने हल्ला छ, त्यसलाई पनि तर्काएर कटाएर मङ्सिरदेखि स्थानीय तहको अधिवेशन सुरु गरौँ र माघ फागुनमा महाधिवेशन गरौँ भन्ने धारणा थियो, जसको अर्थ हुन्थ्यो 6 महिना थप्ने। र सँगसँगै अर्को पनि तेस्रो धारणा आएको थियो, यो कोभिडको जोखिम कहिलेसम्म जान्छ कुनै भर छैन, सँगसँगै हाम्रा बिचमा फेरि 3 तहको चुनाव आउँछ स्थानीय प्रदेश र सङ्घको, त्यसमा पार्टी चाहिँ पार्टी एक भएर अगाडि बढ्नुपर्नेमा महाधिवेशनले विभाजित गर्छ। त्यसो भएको हुनाले सहमतिमा विशेष अधिवेशन गरौँ र 2 वर्षभित्र अर्को अधिवेशन गर्ने गरी 2 वर्ष विशेष अधिवेशन मार्फत पार्टीलाई वैधानिकता दिउँ भन्ने तेस्रो तर्क पनि आएको थियो। यी तिनैवटा तर्कलाई एक ठाउँमा राखेर छलफल परामर्श नेतृत्व तहमा विज्ञहरूको तहमा विश्लेषकको तर्क तहमा काङ्ग्रेसलाई बाहिरबाट हेरेर चाहिँ समीक्षा गर्ने तह सबै मिलाएर त हामीले अहिले चाहिँ भदौको 18 गतेदेखि स्थानीय तहको अधिवेशन सुरु गरेर मङ्सिरको 9-13 गते राष्ट्रिय महाधिवेशन गर्ने तहमा हामी पुगेका हौ। त्यसैले यसमा आएको तर्क कुरामा अवैधानिक घोषणा गर्छ कि अदालतले भन्ने कुरा चाहिँ पटक्कै नै होइन। मैले यहाँलाई एकदमै जोड दिएर भने अरू कुरामा मैले प्राय राखेँ पनि यसमा मैले जिद्दी गरेको कुरा के हो भने कोभिड-19 महामारीका कारणले नै यो मुलुकका सबै क्षेत्रका कार्यतालिकाहरू बदलिएका छन्। ब्याङ्कको कार्यतालिका बदलिएको छ, व्यापारीको कार्यतालिका ऋण तिर्ने कार्यतालिका बदलिएको छ, सरकारले गरेको चाहिँ निर्माण व्यवसायहरूको कार्यतालिका बदलिएको छ, अदालतले न्याय दिने प्रक्रियाका कार्यतालिकाहरू हुँदाहुँदा मौलिक हक सम्बन्धी व्यवस्था भएको नागरिकको न्यायको हकमा नि 16 दिन 15 दिन 20 दिन पूर्वपक्षमा बस्नुपर्ने नागरिक 16 महिना 18 महिना अहिले थुनामा छ। त्यस्तो स्थितिमा पनि हामीले मौलिक हक पनि कार्यान्वयन गर्न सकेका छैनौँ भने राजनीतिक दल सम्बन्धी व्यवस्था भनेको मौलिक हक होइन, यो कानुनी हक हो, कानुनी व्यवस्था हो। त्यसैले यसमा अदालतले चाहिँ अधिवेशन गर, मान्छे हजारौँ मान्छे काठमाडौँमा अथवा चाहिँ नेपाल अधिराज्यमा भेला गर, नेपालको सीमा नेपालमा भेला गरेर चाहिँ ठाउँ ठाउँमा भेला गरेर सयौँ हजारौँ लाखौँ मान्छे भेला गरेर सभा गर भनेर अदालतले आदेश गर्दै गर्दैन, बरु काहीँ गरिएको छ भने रोक्छ। त्यसो भएको हुनाले यो जुन बाहिर टिप्पणी गरिएको छ नकारात्मक टिप्पणी त्यो पटक्कै होइन, लकडाउन भएको खुलेपछि पनि 3-4 महिनाभित्र नेपाली कङ्ग्रेसले महाधिवेशन अधिवेशन गर्न सक्थ्यो, तर सँगसँगै मैले भने कानुनी दायित्व भन्दा पनि राजनीतिक र नैतिक दायित्वलाई नेपाली कङ्ग्रेसले अहिले पक्रिएको छ र त्यही नैतिक र राजनीतिक दायित्वका भित्र बसेर महाधिवेशन हामी फेरि पनि ठुलो सकसका बावजुद ठुलो सङ्कटका बावजुद ठुलो चुनौतीका बावजुद पनि हामी फेरि महाधिवेशनको कार्यतालिका निकालेर एकपटक फेरि प्रयास गरेका छौँ र अगाडि बढेका छौँ।
जस्तो अब यहाँहरूले हिजो निर्णय गर्नुभयो 18 गते गाउँ नगर वडा अधिवेशन सम्पन्न गरेपछि 27 गाउँ नगरपालिकाको अधिवेशन गर्ने, असोज 1 गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन गर्ने, त्यसै गरी असोज 5 गते क्षेत्रीय अधिवेशन जुन चाहिँ प्रतिनिधि सभामा केन्द्रित छन् त्यहाँ गर्ने भनेर, त्यसै गरी असोज 10 गते चाहिँ निर्णय भएको छ कि प्रतिनिधि सभा निर्वाचन क्षेत्र एउटा मात्रै भएको जिल्ला अधिवेशन गर्ने, प्रदेशको अधिवेशन कार्तिक 10, 11 र 12 गते गर्ने, त्यसपछि केन्द्रीय महाधिवेशन मंगसिर 9 देखि गर्ने। अब यी कार्यतालिकाहरू यहाँले पनि अघि भन्नुभयो पटक पटक हेरफेर भइरहेका कार्यतालिका हुन्, जुन कोरोना संक्रमणको कुरा यहाँले गर्नुभयो त्योभन्दा पनि महत्वपूर्ण ढंगले जसरी आएको छ यहाँहरूको क्रियाशील सदस्यता विवादको सन्दर्भ, क्रियाशील सदस्यता विवादको सन्दर्भ यहाँहरूले फेरि भाद्र 2 गतेसम्म टुङ्ग्याउने भन्नुभएको छ। यो टुङ्गिएन भने के फेरि यो कार्यतालिका पनि परिवर्तन हुँदैन भन्न सकिने अवस्था छ?
क्रियाशील सदस्यता नटुङ्गिएकै कारणले महाधिवेशन सर्दैन, प्रभावित हुँदैन, किनभने विगतमा पनि केही जिल्लाहरू केही क्षेत्रहरूले महाधिवेशनमा भाग लिन नपाएकै हुन्। उनीहरूले अनावश्यक विवाद गरेका कारणले वा विवाद समाधान हुन नसकेको कारणले, त्यस्तै अहिले पनि विवाद समाधान समितिका र छानबिन समितिका जस्ता साथीहरूले भनेकै हिसाबले 95% भन्दा बढी क्रियाशील सदस्यबाट विवाद समाधान भइसकेको छ। 4-5% बाँकी हो भन्नुभएको छ। त्यसका लागि पनि अनुभवी नेताहरू फेरि पनि हामीले 3 दिनको समय दिएर उहाँहरूलाई जिम्मेवारी तोकेका छौँ। त्यसैले क्रियाशील सदस्यता विवादकै कारणले चाहिँ निर्धारित कार्यतालिका बदलिँदैन, परिवर्तन हुँदैन। तर सँगसँगै अर्को कुरा चाहिँ के पनि छ भने हामी कहाँ आउने र आइराखेको COVID-19 महामारी र अब हुन सक्ने मुख्य मनसुन, अस्ति भएको यसलाई हामीले अर्ली मनसुन भनेर चाहिँ वातावरणविद मौसमविदहरूले भन्नुभएको छ, तर अब आउने मनसुन चाहिँ मुख्य मनसुन हो र यो चाहिँ 30 वर्ष मध्येको सबैभन्दा ठुलो मनसुन हुन्छ र बढी प्रभावकारी हुन्छ, यसले बाढी पहिरो बढी निम्त्याउँछ भन्नुभएको छ। एउटा अनुमान पूर्वानुमान छ, असोजको पहिलो हप्तामै तेस्रो भेरिएन्टको कोभिड आउँछ भन्नुभएको छ। अब हामीलाई के लाग्छ भने दुइटै, अब कोभिड आउँछ अरे बाढी पहिरो आउँछ अरे भनेर हाम्रा दिनानुदिन गर्ने कामहरू रोक्नु त भएन, तथापि हामीले के गर्यौँ भने ठिकै छ जस्तो आउला परिस्थितिसँग मुकाबिला गरौँला भनेर नै हामीले नयाँ कार्यपालिका निकालेका छौँ। तर योभन्दा खराब स्थिति, योभन्दा चिन्ताजनक र त्रासदीपूर्ण स्थिति, योभन्दा नाजुक स्थितिमा हामी जिउनुपर्ने, हामी गुज्रिनुपर्ने अवस्था भयो भने मात्रै त्यो कार्यतालिकामा फेरि पुनः केही अवस्था आउला, होइन भने अहिले प्रस्तुत गरेको कार्यतालिका र अहिले हामी तथा हामी बोल्दै गरेको अवस्था जतिकोसम्म भयो भने महाधिवेशन हामी राम्ररी सम्पन्न गर्छौँ र त्यसमा स्वास्थ्यका मापदण्डहरू अप्नाएर खोप त्यो बेलासम्म चाहिँ गाउँ गाउँमा खोप खोप पुर्याएर काङ्ग्रेसकै महाधिवेशनको कारणले पनि आम नेपाली जनताका बिचमा खोप चाहिँ तोकिएको समयभन्दा पनि कोही आउने चैतसम्ममा भनेका थियौँ भने हामीले मङ्सिरभन्दा अगाडि नै खोप पुर्याउने पनि प्रयत्न गर्नेछौँ।
हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी भाद्र 16 देखि 19 गतेसम्म पूर्व निर्धारित कार्यतालिकामा महाधिवेशन हुन नसक्ने निष्कर्षसहित नेपाली कांग्रेसले आगामी मंगसिर 9 देखि 13 गतेसम्म 14 महाधिवेशन गर्ने निर्णय गरेको छ। यिनै विषयमा केन्द्रित भइरहेका छौं, साथै सरकार सञ्चालनका विषयमा पनि कुराकानी गर्नेछौ। हामीसँग हुनुहुन्छ नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा। अब सरकारको नेतृत्व यहाँहरूले गर्नुभएको छ, जुन गठबन्धन सरकार हो त्यति सहज ढंगले सरकार सञ्चालनका चाहिँ भनौँ न जुन हिसाबका अपेक्षाहरू छन् कि यसरी अगाडि बढ्ला भन्ने, त्यो त कहीँ न कहीँ अलिकति गाह्रै देखिनु स्वाभाविक पनि होला। तर 1 महिनाभन्दा बढी भयो मन्त्री परिषदले पूर्णता पाउन सकेन, सरकारको जुन डेलिभरी छ त्यो डेलिभरीमा जुन हिसाबले योभन्दा अगाडिको सरकारले भन्दा अब केही न केही परिवर्तन होला पक्कै पनि भन्ने आशामा पनि क्रमशः अलिकति समस्या, अलिकति तुसारो देखिँदै गएको अवस्था छ। कसरी लिएको छ काँग्रेसले, के भएको छ समस्या?
एकदम सन्तोषजी, एकदमै अहिलेको आम नेपाली जनताको मनमा खट्किएको प्रश्नै यही नै हो कि एक दलले अथवा सिङ्गो नेपाल कम्युनिस्ट पार्टी नेकपाले झन्डै 2 दिनको नजिकमा प्राप्त गरेको जनादेशबाट पनि सरकार सञ्चालन गर्ने क्रममा सुरुकै दिनदेखि, प्रधानमन्त्री बनेकै दिनदेखि र प्रधानमन्त्री बन्दाकै प्रक्रियादेखि असंवैधानिक, गैर कानूनी, जनभावना विपरीत, नैतिकहीन र राजनैतिक आस्था र विश्वासभन्दा फरक ढंगबाट, मनोमानी ढंगबाट अधिनायकवादी शैलीमा सरकार सञ्चालन गरेकै कारणले, हामीले आरोप लगाएको पनि होइन, गरेकै कारणले सो त्यो दल आफै चाहिँ एक हुन सकेन र नेपाल कम्युनिस्ट पार्टी नेकपा चाहिँ नेकपा एमाले र नेकपा माओवादी केन्द्र बन्न पुग्यो। त तत्पश्चात पनि नेकपा एमालेका नेता केपी शर्मा ओली अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री र प्रधानमन्त्रीको र दुईकै भूमिका प्रधानमन्त्रीको भूमिका पनि ठिक नभएको पार्टी अध्यक्षको पनि भूमिका ठिक नभएको भनेर त्यो पार्टीको 18 वर्षसम्म नेतृत्व गरेका नेताको समूह नै त्यहाँबाट बाहिरिन पुग्यो र अब यो मुद्दा अदालतसम्म पुग्यो। सरकारका गतिविधिका बारेमा व्यापक जनगुनासो बढ्यो र हामी प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस पनि सडकमा आयो। सडकमा आउने दलहरूका बीचमा यो सरकारलाई बहिर्गमन गर्ने विस्थापन गर्ने सहमति बन्यो तर अर्को सरकार कसरी बनाउने भन्ने कुराको पनि सहमति गरेर सँगसँगै हामी अगाडि बढेको हुनाले अहिले आएर सरकार सञ्चालनमा बाहिर आशंका गरेको जस्तो स्थिति चाहिँ होइन। किन होइन भने यो सरकार कसलाई कसरी हटाउने र यो सरकार कसरी बन्ने र यो सरकारले के काम कहिलेसम्म गर्ने भन्ने बारेमा आगामी निर्वाचनसम्म यो सरकारले संविधान कार्यान्वयन गर्ने जनताको भावना अनुसार जनताको जनजीवनका कुराहरूमा संवेदनशील भएर एकजुटा भएर सरकार सञ्चालन गर्ने भाषा बन्धनका साथ अगाडि बढेको हुनाले आशंका गरिए जस्तो हलुका रूपमा टिप्पणी बाहिर संचार क्षेत्रमा गरिए जस्तो गरी चाहिँ यो होइन। तथापि फेरि पनि फरक फरक धारका फरक फरक विचारका फरक फरक संस्कारका दलहरू मिलेर एउटा सरकार सञ्चालन गर्नुपर्ने भएको हुनाले कहिलेकाहीँ त्यो बीचमा सहमति निकाल्नका लागि समय लाग्ने र सहमति भएका विषयहरू कार्यान्वयन गर्न कठिनाइ हुनेछ स्वाभाविक हुन्छन्। तथापि हामीसँग अहिले रहनुभएका हुनुभएका प्रधानमन्त्री यस्तै गठजोडको सरकार सञ्चालनका लागि यस्तै सहमति सरकार सञ्चालन गर्नका लागि अनुभवी हुनुभएको र 5 पटक प्रधानमन्त्री हुनुभएको हुनाले केही बेलामा जनताले अपेक्षा गरे जस्तो छिट्टो छरिटो ढङ्गबाट निर्णय नभइहाले पनि सहमति चाहिँ बनेर जान्छ र सरकार सञ्चालन हुन्छ। यसमा जनतालाई आम नेपाली जनता नागरिकहरूको बीचमा चाहिँ सायद मलाई लाग्छ सरकारका काम कार्य शैलीहरूबाट एकताका विषयमा एउटा कुरा छ तर जति सरकारमा मन्त्रीहरू हुनुहुन्छ उहाँहरूको काम कारवाहीबाट कार्यशैलीबाट चाहिँ यसले राम्रै लक्षण देखाएको अहिले बुझेको छु।
तर यहाँले त्यसो भनिरहँदा पनि यहाँले अघि नै भन्नुभयो कि तेस्रो लहर जुन कोरोना संक्रमणको छ त्यो सन्निकट छ, स्वास्थ्य मन्त्रालयमा नेतृत्व छैन, मन्त्री हुनुहुँदैन। अब यो अवस्था त निकै भयावहतातिरको संकेत होइन र किनभने अब किनभने जसरी चाहिँ भनौँ न अन्य दलहरूलाई जसरी चाहिँ सहमतिमा कहीँ न कहीँ समस्या छ भनिरहँदा पनि हिजो मात्रै यहाँहरूलाई विश्वासको मत दिनुभएका एमाले वरिष्ठ नेता माधव कुमार नेपालले के भन्नुभएको छ भने सरकारलाई पूर्णता दिने सन्दर्भमा हामीबाट कहीँ कतै समस्या छैन, त्यो चाहिँ प्रधानमन्त्रीलाई नै सोध्नुहोस् भनेपछि त उहाँहरूबाट उहाँहरूका कारणले कहीँ न कहीँ समस्या भयो भनेर आएका कुराहरू पनि त होइन भन्नुभयो त उहाँले।
स्पष्ट म गरिहाल्छु, हाम्रो कुरा के हो भने हिजो सडकमा प्रतिगामी सरकारका विरुद्धमा असंवैधानिक सरकारका विरुद्धमा जसरी हामी सडकमा विपक्षी गठबन्धन भनेर बनाएर आन्दोलन गर्यौं ती विपक्षी गठबन्धनहरू अहिले सत्ता पक्ष गठबन्धन बनोस् भन्ने प्रधानमन्त्रीको र मुख्य दलहरूको अपेक्षा हो, उहाँहरूको अनुरोध हो, त्यही अनुसार उहाँहरूले अनुरोध गरिरहनु भएको छ। तर श्रद्धेय नेता माधव कुमार नेपाल सरकारमा सामेल हुनका लागि केही प्राविधिक कठिनाई छ त्यो उहाँले भन्ने कुरा होइन, हामीले देखेर बुझिदिने कुरा हो। त्यसो भएको हुनाले हामी प्रतीक्षारत छौँ र उहाँहरूलाई त्यो वातावरण बनोस् भन्ने हामी केही कामहरू पनि गर्दैछौँ एउटा कुरा भयो। अर्को कुरा यहाँले राख्नुभएको जस्तै अब यत्रो ठुलो चाहिँ महामारीमा सरकारले पूर्णता नपाउँदा बाधा पर्ने हो कि भन्नुभएको छ, त्यो बाधा पर्छ भन्ने कुरालाई मध्यनजर गरेर नै प्रधानमन्त्रीले मुख्य मन्त्रीहरू पहिले बनाउनु भएको छ, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय र सँगसँगै ढिलै भए पनि केही दिन ढिलो भएर पूर्ण मन्त्री नपाए पनि राज्य मन्त्रीका रूपमा स्वास्थ्य राज्य मन्त्री चाहिँ तोक्नु भएको छ। त्यसैले स्वास्थ्य मन्त्री राज्यको स्वास्थ्य राज्य मन्त्रीको नियुक्ति गर्न साथ यहाँले देखिरहनु भएको छ उहाँ बिहान 6 बजेदेखि 8 बजेतिर मन्त्रालय पुग्नुहुन्छ र राति 8 बजीसम्म बसेर कर्मचारीहरूसित सचिव सहसचिव सचिवहरूसित र स्वास्थ्य सम्बन्धी विज्ञहरूसित काम गरिरहनु भएको मैले भनिरहनु पर्दैन, सञ्चार माध्यममा अत्यन्तै राम्रा रूप आइराखेको छ। त्यसो भएको हुनाले स्वास्थ्य राज्य मन्त्रीले गरिराखेको काम नै स्वास्थ्य मन्त्रालयको काम अहिले हो, उहाँले गर्नुभएको छ राम्ररी। स्वास्थ्य क्षेत्रमा कुनै कमी हुन पाएको छैन। उदाहरणको लागि विगतको सरकारले 5 महिनामा जम्मा 39 लाख खोप चाहिँ लगाएको थियो र त्यसमा मुस्किलले 90 लाख खोप ल्याएको थियो भने अहिलेको सरकारले एकै महिनाभित्रमा 1,05,00,000 10,00,000 पुगिसक्यो हिजोसम्म जोड्दा 1,10,00,000 नागरिकलाई खोप लगाएको छ र झन्डै झन्डै 2,00,00,000 खोप चाहिँ नेपालमा अहिले बिग्रिसकेको छ र हामीसँग मौजदात खोप नै त्यो निरन्तर 25,00,000 मौजदात खोप रहने स्थिति छ। त्यसो भएको हुनाले काम गरेको हेर्दाखेरि विगतको सरकारले 5 महिनामा गरेको काम यो सरकारले 5 हप्तामा गरिराखेको छ। यसबाट के देखिन्छ भने मन्त्रीमण्डल धेरै ठूलो भएर गर्ने भन्दा पनि भएका मन्त्रीहरूको कार्यशैली र क्षमतामा निर्भर हुने रहेछ। अहिले सरकारले यसमा कुनै कमी हुन दिएको जस्तो मलाई महसुस लागेको छैन।
जस्तो अब यहाँहरूको पार्टीको समस्याका कारणले पनि मन्त्रीमण्डलले पूर्णता नपाएको हो कि भन्ने खालको आशंकाहरू थियो जुन अब हिजोबाट सकिएको छ। यहाँहरूको कार्यतालिका नयाँ आइसकेको छ। अब भनौँ न यहाँले पनि प्रसंग उठाउनु भयो र मैले पनि अघि उठाएँ, माधव कुमार नेपालले पनि होइन अब मन्त्री परिषद विस्तार गरेर जानुपर्छ भनेर हिजो मात्रै भन्नुभएको छ। भनेपछि के अब 1-2 दिनमा मन्त्रीहरू थपिने आउने अथवा पूर्णतातर्फको
र यहाँले उठाउनु भएको कुरालाई सञ्चार माध्यममा नै म सबैले बुझेको कुरा के भने नेपाली कङ्ग्रेसको केन्द्रीय कार्य समितिको बैठकको अघिल्लो दिन वा 1 दिन अगाडि मन्त्री परिषद गठन गर्नलाई किन त लालायित हुनु पर्यो र बैठक पनि सम्पन्न गरौँ भन्ने कुरा पनि एउटा आधार हो। दोस्रो गठबन्धनका एउटा अंश अथवा अङ्ग माधव कुमार नेपालको समूह, त्यो समूह पनि आओस् र त्यसका लागि के गर्नुपर्छ, के गर्दा सजिलो हुन्छ, त्यो वातावरण बनाऊ भन्ने कुरा दोस्रो हो। नेकपा माओवादी र जनता समाजवादी पार्टीको पहिलेदेखि नै उहाँहरू लगभग सरकारमा पठाउने व्यक्तिहरूको बारेमा उहाँ सहमत हुनुहुन्छ। भनिसकेपछि अब 1-2 दिनभित्रमा हिजो बैठक सकियो कङ्ग्रेसको, आज र भोलिमा अथवा 2-3 दिनभित्रमा सरकारले पूर्णता पाउँछ, मन्त्री परिषद विस्तार हुन्छ भन्ने कुरा विश्वस्त हुन सबैलाई सरकारवालाहरूलाई आग्रह गर्दछु।
नेताज्यू यहाँले हामीलाई समय दिनुभयो, यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका नेता मीन विश्वकर्मा। नेपाली काँग्रेसको परिवर्तित महाधिवेशन कार्यतालिका र सरकार सञ्चालनका विषयमा अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र शंकर भण्डारी सहित म सन्तोष रेग्मी विदा हुन्छु। नमस्कार।